नमस्कार, रेडियो भिजन 91.6 मेगाहर्ज र www.radiovision.com.np विश्वभरिकै साथ प्रसारण भइरहेको कार्यक्रम जनतासँग जनप्रतिनिधिमा यहाँहरूलाई स्वागत छ। कार्यक्रम जनतासँग जनप्रतिनिधि रेडियो भिजनसँगको सहकार्यमा शिवसताक्षी नगरपालिकासँगको सहकार्यमा प्रस्तुत हुने गर्दछ। यो कार्यक्रममा हामी शिवसताक्षी नगरपालिकासँग सम्बन्धित रहेर विभिन्न विषयमा चर्चा गर्ने गर्दछौँ। आज पनि हामीले शिवसताक्षी नगरपालिकामा पछिल्लो चरण भइरहेका जनताका अपेक्षा र जनप्रतिनिधिले जनताका अपेक्षालाई कत्तिको सम्बोधन गरिरहनु भएको छ भन्ने विषयमा कुराकानी गर्नेछौँ। विशेषतः शिवसताक्षी नगरपालिका चाहिँ जनप्रतिनिधि निर्वाचित भएर आइसकेपछि विकास निर्माणका कामले थुप्रै छलाङ मारेको छ। पछिल्लो चरण स्वास्थ्य क्षेत्र, कृषि क्षेत्र लगायत विभिन्न पर्यटकीय क्षेत्रहरूमा पनि शिवसताक्षी नगरपालिकाले उल्लेखनीय कामहरू गरेको छ। नगरमा न्याय सम्पादनको काम पनि तीव्र गतिमा अगाडि बढेको छ। यसै विषयमा आज हामीले शिवसताक्षी नगरपालिकाका उपप्रमुख नरमाया कार्कीसँग कुराकानी गर्न गइरहेका छौँ। उहाँ हामीसँग प्रत्यक्ष सम्पर्कमा हुनुहुन्छ। उपमेयरज्यू, स्वागत छ हजुरलाई। हजुर नमस्कार। विशेष गरेर उपमेयरज्यू, अहिले तपाईँहरू दोस्रो कार्यकालमा हुनुहुन्छ शिवसताक्षी नगरपालिकामा। पहिलो कार्यकालले केही विकास निर्माणको क्रमलाई अगाडि बढाएको थियो। अहिले तपाईँहरू आइसकेपछि विशेष देखिने गरी स्वास्थ्य क्षेत्र, कृषि क्षेत्र र पर्यटकीय क्षेत्रहरूमा केही कामहरू भएका छन्। तपाईँहरूले चालु आर्थिक वर्ष चाहिँ अब कसरी अगाडि बढाउने, केलाई प्राथमिकता दिने योजना बनाउँदै हुनुहुन्छ? अहिले त नीति तथा योजना बनाउने समय पनि छ।
हजुर, हामीले पूर्व जनप्रतिनिधिहरूले अधुरा छोडेका कामहरू हामीले त्यसलाई निरन्तरता दिएर पूर्णता दिएका छौँ।
हजुर,
केही कामहरू अझै पनि हामीले पूर्णता दिन सकेका छैनौँ। जस्तै एउटा रिङ रोड चाहिँ देखिने खालको काम हामीले त्यसलाई यो वर्षमा पूर्णता दिने भनेर हामी लागिरहेका छौँ। र अर्को धार्मिक स्थल, पर्यटक स्थलमा हामीले आइकन त्यहाँ कालो पत्र थिएन, कालो पत्र चाहिँ हामीले 5 किलोमिटर गरेका छौँ। र त्यो धार्मिक पर्यटक स्थललाई चाहिँ हामीले अब पक्कै पनि बाहिरबाट आउने चाहिँ पर्यटकहरूलाई चाहिँ एकदम आकर्षक बनाउने गरी हामी त्यसमा लागेका छौँ। र मूलत हामीले पर्यटन स्थललाई अहिले फोकस गरेका छौँ।
जस्तै धार्मिक पर्यटक स्थलहरूमा पनि सताक्षी धाम, चिल्लागढ धाम, कन्काई धाम लगायत तपाईँहरूकोमा त झापा जिल्लामै पर्यटकीय स्थलका रूपमा उत्कृष्ट स्थानहरू छन्। अहिले लगानी चाहिँ सङ्घीय र प्रदेश सरकारबाट कसरी प्राप्त गर्दै हुनुहुन्छ र स्थानीय पालिकाको लगानी कस्तो छ?
अहिले सङ्घबाट पनि हामीले बजेट प्राप्त रूपमा पाएका छैनौँ। नगरकै बजेटले चाहिँ हामीले यसलाई चाहिँ अहिले बनाइरहेको अवस्था पनि छ। त्यहाँ इन्टरलक लगाउने कुरा पनि हामीले त्यसलाई दिएका छौँ, राम्रै बजेट निकासा गरेका छौँ 1 करोड जति भने ड्रेन बनाएर अहिले त्यसलाई व्यवस्थित पानीको व्यवस्थित पनि गरेका छौँ। र अब यसलाई अलिकति उज्यालो बत्तीले झलमल पार्ने हामी यो चाहिँ वर्षमा हामी यसलाई पनि निरन्तरता दिएर यसलाई यसपालिदेखि चाहिँ पूर्णता दिन्छौँ भन्ने गरी हामी लागेका छौँ।
उपमेयरज्यू, विशेष त कोशी प्रदेशकै सबैभन्दा उत्कृष्ट कृषि क्षेत्र भएको पालिका अथवा सिंचित क्षेत्र भएको पालिकामा पनि शिवसताक्षी नगरपालिका पर्छ होइन? कन्काई नहरका कारणले पनि धेरै सिंचित क्षेत्रहरू छन्। तर पनि अहिले पनि वर्षे धान चाहिँ लगाउँदाखेरि किसानहरूले चाहिँ भुसको दाममा धान बेच्नुपर्छ भन्ने समाचारहरू हामी प्रसारण गर्छौँ नि। किसानहरूका लागि चाहिँ तपाईँहरूले उहाँहरूले उत्पादन गरेको वस्तुहरूलाई बजारीकरण गर्नका निम्ति होइन व्यवस्थित गर्नका निम्ति चाहिँ कस्तो कस्तो काम गर्दै हुनुहुन्छ? के छ तपाईँहरूले यो डायर मेसिनहरूका कुराहरू पनि अगाडि बढेका थिए उपमेयरज्यू?
हजुर, यो डायल मेसिनका कुरा हाम्रो प्रदेश सरकारमा ढलक सिंह दलामी हुँदाखेरि उहाँले डायल मेसिन ल्याउनु भएको रहेछ। उहाँले त्यसलाई चाहिँ यहाँ स्थापना नगरिकन उहाँको कार्यावधि नै सकियो र नगरपालिकाले नि यसलाई स्थापना गर्नुपर्छ भन्दा हामीले नि त्यसलाई स्थापना गरेका छौँ। र यो चाहिँ बनाउने कुरा उहाँले जोड्ने कुरा प्रक्रियामा छन्, सञ्चालन भइरहेको अवस्था छैन। यसलाई सञ्चालन गराउने कुरामा हामी लागि परिरहेका छौँ। यो डायल मेसिन भइदिएको थियो भनेदेखि यहाँका किसानहरूले थुप्रो राहत पाउनु गर्नुहुने थियो, किनभने बर्खे धान अहिले यति धेरै लगाउनु भएको छ किसानहरूले, सुरु सुरुमा घाम लागिकन निकाल्दाखेरि त राम्रै दाम पनि पाएर बाहिर जाने धानहरू पठाइ पनि सक्नुभएको थियो, र अहिले कतिपय किसानहरूको चाहिँ खेतैमा धान छ, पानी यति अत्याधिक छ, पानी जमिरहेको छ, उहाँले धान निकाल्न पनि सकिरहनु भएको छैन, त्यो कारणले पनि होला एउटा धान चाहिँ उसको दाममा बेच्नु परेको अवस्था, किसानहरूको गुनासो यो सन्दर्भ पनि छ। एउटा जन लगाउँदाखेरि 800-1000 बेगर धान काट्दैन भने धानको भाउ अहिले 900-700 बेचिरहनु परेको अवस्था पनि यो स्थिति चाहिँ नाजुक छ। हामीले यसलाई डायल मिसिन सञ्चालनमा ल्याएदेखि कृषि बजारमा हाम्रा ठुला ठुला भवनहरू पनि निर्माण गरेका छौँ, त्यही व्यवस्थापन गर्न पनि सकिन्थ्यो। यो साल नभएर हामीले अर्को साल चाहिँ किसानहरूलाई देखिने गरी हामीले राहत दिने कुरामा हामी लागिरहेका छौँ।
अहिले चाहिँ वर्षाको समय छ, होइन, शिवशताक्षी नगरपालिका भनेको नदी नै नदीले घेरिएको नगर पनि भन्न सकिन्छ, अत्यधिक जोखिममा परेको नगर पनि छ, यो चाहिँ जनताहरूलाई सुरक्षित राख्नका निम्ति, पूर्व तयारीका निम्ति, अथवा चाहिँ बाढी पीडितबाट भइपरि आएको समयमा यो राहत कोषहरूको व्यवस्था कसरी गर्नुभएको छ, आगामी यो अहिलेको वर्षामा चाहिँ तपाईँहरूको पूर्व तयारी कस्तो छ?
धन्यवाद छ। हामीले यसपाल चाहिँ योभन्दा पहिल्यै पनि हामीले विपद व्यवस्थापन समिति भनेर हामीले बैठक बसाएका छौँ। यसमा सबै दलका प्रतिनिधिहरू हुनुहुन्छ, रेड क्रसको व्यक्तित्वहरू हुनुहुन्छ, र सिङ्गो नगरपालिका लागेर राहत सहित जो विपदमा पर्नुभएको छ उहाँहरूलाई चाहिँ हामीले तुरुन्तै उद्धार गर्ने भनेर हामी चाहिँ एउटा योजनाबद्ध तरिकाले हामी लागिरहेका छौँ। आपद विपदमा वार्ड र नगरपालिका बाहिर हुने जनप्रतिनिधि सङ्घ संस्थाका व्यक्तिहरूले यसलाई चाहिँ राम्रो तरिकाले उद्धार गर्ने गरी हामीले एउटा निर्णय पनि गरेका छौँ। जस्तै अब त्यहाँ हरेक सामग्रीहरू चाहिन्छ, सामग्रीहरूको पनि पुनः व्यवस्थापन गरेर हामी पुनः तयारीमा बसिरहेको अवस्था पनि छ।
भनेपछि हामीसँग बजेट अथवा राहत रकमको त्यस्तो कमी छैन,
हामीले कमी नगर्ने गरी निर्णय गरेका छौँ। जस्तो समयमा जस्तो खालको विपद आइलाग्छ त्यसलाई हामी धान्ने गरी तयारीमा बसेका छौँ।
अब अर्को प्रसङ्ग गर्न चाहन्छु, जस्तै शिवशताक्षी नगरपालिकामा चाहिँ तपाईँहरू जनप्रतिनिधि आएको दोस्रो कार्यकाल गरी 7 वर्षको अवधि भयो, अहिलेसम्म पनि राम्रो स्वास्थ्य प्राप्त गर्नलाई नगरभित्र राम्रो हस्पिटल पनि बनेको अवस्था थिएन, अहिले नै 15 बेडको हस्पिटल तपाईँहरू बनाउन शिवगञ्जमा अन्तिम चरणमा पुगेको छ, यसको सञ्चालनको विधि कसरी बनाउनु भएको छ, चाहिँ कहिलेदेखि सञ्चालनमा ल्याउने तयारी गर्नुभएको छ, के छ यसको अवस्था?
यसको अवस्था अझै पनि सबै कुरा पूर्णता हुनका लागि हामीसँग त्यो सबै कुराहरू त्यो अलिकति पूर्व डिपिआर गर्दाखेरि केही कुराहरू छुट्याएका कारणले गर्दाखेरि हामीले यसलाई अहिले सञ्चालन गर्न सकिरहेको अवस्था पनि छैन। अहिले पनि हामीलाई त्यो हस्पिटल सञ्चालन गर्न सबै कुराहरू चाहिँ तयारी रहनका लागि त्यहाँ हुनुपर्ने जुन जुन कुराहरू त्यो अहिले बनाइसकेको अवस्था पनि छैन, किनभने हामीलाई अहिले अझै पनि त्यसलाई 5-7 करोड रुपियाँ लाग्दा मात्रै सबै व्यवस्थित तरिकाले सम्पन्न हुने रहेछ, होइन, रै पनि हामीले कति सक्न त्यहाँ सकिन्छ त्यसलाई व्यवस्थापन गरेर यहाँका स्थानीयवासीहरूलाई चाहिँ केही राहत दिनुपर्छ, स्वास्थ्य सेवा दिनुपर्छ भनेर हामीले चाहिँ यसलाई कुरा उठाइरहेको छ। रै पनि प्राथमिक स्वास्थ्य केन्द्र हुँदाखेरि पनि त्यहाँबाट पाउने सुविधाहरू डक्टरले धेरै नै रहनु भएको छ, हामीले त्यहाँ चेक जाँच गर्ने मिसिनहरू पनि हामीसँग पर्याप्त मात्रामा छन्, भिडियो एक्सरे अन्य एक्सरे पनि हामीले राखेका छौँ, अलिकति भने हामीले पाउने डक्टरको कोटा हुँदा पनि एमबिबिएस डक्टर चाहिँ हामीले ल्याउन अझै पनि सकेको अवस्था छैन, किनभने गाउँमा एमबिबिएस डक्टर आउनका लागि हरेक कुरा सुविधाहरू पनि डक्टरहरूले हेर्नु हुँदो रहेछ, त्यही भएर पनि हामीले कोटा अनुसारको डक्टर ल्याउन सकेको छैनौँ। कोटा अनुसारको डक्टर ल्याउनका लागि त अब पुनः त यो हस्पिटल हामीले यसलाई सक्नै पर्ने हुँदो रहेछ, यो अलि सकेको अवस्था छैन, त्यही भएर पनि हाम्रो आर्थिकको कारणले यो हस्पिटल अहिलेसम्म सम्पन्न हुन सकेको छैन।
अब यो शिवशताक्षी नगरपालिकाले अघिल्लो कार्यकालमा रिङ रोड र ट्रङ्क रोडहरूको अवधारणा ल्याएको थियो। ट्रङ्क रोड भनेको चाहिँ उत्तर दक्षिणका रोडहरूलाई चाहिँ सिमानासम्म नै जोड्ने र नगरपालिका वरिपरि रिङ रोड बनाउने भन्ने अवधारणा। ट्रङ्क रोडहरू अघि रिङ रोडको कुरा तपाईँले उठाउनु भएको छ, अर्को वर्षसम्म हामी सम्पन्न गर्नेछौँ। यो ट्रङ्क रोडहरूको अवस्था चाहिँ के छ म्याम?
ट्रङ्क रोडको अवस्था पनि अहिले काम त गरिरहेको मैले देखेकी छु। यसलाई ट्रङ्क रोडको उत्तर दक्षिण जोड्ने मार्गहरू कतिपय ठाउँमा त राम्रो पनि बन्दै आएको छ, कतिपय ठाउँमा चाहिँ अझै पनि अधुरो छ। यो जुन ठेकदारले गर्नुपर्ने निरन्तरता अलिक फास्ट ट्याकमा काम गर्नुपर्ने हो, यो चाहिँ अलिक फास्ट काम देखिरहेको पनि मैले भेटेकी छैन।
जस्तै तपाईँहरू निरन्तर अनुगमनमा जानुभएको थियो, हामी नगरपालिका जाँदा तपाईँहरू अनुगमनमै निस्किनु भएको थियो। अहिले यी भइरहेका विकास निर्माणका कामहरूको अवस्था हेर्दा, अनुगमन गर्दाखेरि चाहिँ गुणस्तरमा चाहिँ कस्तो पाउनु भएको छ र तपाईँहरूले चाहिँ निर्माण कम्पनीहरूलाई कसरी सुझाव दिइराख्नु भएको छ?
हामीले अनुगमन गर्दै जाँदाखेरि कतिपय ठाउँमा अलि मापदण्ड नपुगेका कुराहरू पनि भेटाएको छ, त्यसलाई पूर्ण फेरि सच्याउने हामीले सुझाव पनि उहाँलाई दिएका हुन्छौँ। कतिपय ठाउँमा चाहिँ चित्तबुझ्दो कामहरू पनि छ र भित्रभित्र कामहरू नभएका होइनन्, कामहरू धेरै भइरहेका छन्। जस्तै अब तटबन्धन गर्ने कुराहरू, धरधर नियन्त्रणका कुराहरू र भित्री बाटाहरू ड्राइभिङ गर्ने कुराहरू पनि अहिले भित्रीसम्म पनि राम्रै गरी काम गरेको मैले भेटाएकी छु। र जस्तो हुन्छ अलिकति आर्थिक हानिमा कमी भएको हुँदाखेरि पनि जति सक्दो हाम्रो इच्छाले गर्नुपर्ने कुराहरू र भित्रीबाट जनताले चाहिँ के चाहँदो रहेछ भनेदेखि मेरो घरसम्मै हिलो नभइकन हामी बाहिर निस्कन सकौँ भनेर जनताले चाहना गर्छन्। ती जनताका चाहना साना साना टुल्ला बस्तीहरूमा चाहिँ अहिले हामीले पनि काम गर्न चाहिँ अलिक सकेका छैनौँ, किनभने आर्थिक पाटो नै चाहिँदो रहेछ सबै कुराहरूमा अगाडि बढ्नका लागि, विकास गर्नका लागि। किसानले आफ्नै माग गर्छ, व्यापारीले आफ्नै मागहरू पेश गर्छ होइन, त्यसले गर्दाखेरि हामीलाई अहिले माथि केन्द्र सरकारबाटै पनि हामीलाई आर्थिक चाहिँ क्रिटिकल अवस्था छ, आर्थिकमा अहिले आर्थिक घटेर आएको छ। त्यही अनुसार नगरपालिकामा पनि हामीले त्यही अनुसारको राजस्व सङ्कलन गर्न सकिरहेको अवस्था पनि छैन, त्यसले गर्दाखेरि जनताका सबै मागहरू चाहिँ पुरा गर्न नसकेको अवस्था पनि छ। र बाटोघाटो जुन हामीले ठेक्का टेन्डर लगाएका छौँ त्यसमा चाहिँ सन्तुष्टिपूर्ण नै मैले भेटाएकी छु अनुगमन गर्दा चाहिँ।
अब अर्को एउटा अत्यन्तै जटिल पाटो शिवशताक्षीको रहेको थियो होइन, अव्यवस्थित बसोबासीहरूलाई धनी पूर्जा वितरण गर्ने भनेर अहिले पनि हजारौँ परिवार चाहिँ अव्यवस्थित रूपमा बसिरहेको हुनुहुन्छ शिवशताक्षी नगरपालिकामा, र उहाँहरूलाई व्यवस्थित गर्नको लागि भूमिहीन सुकुम्बासीहरूलाई पनि चाहिँ जग्गा वितरण गर्ने कुराहरू राष्ट्रिय सरकारले नै राष्ट्रिय नीति बनाएको छ। यो धेरै अगाडिदेखि फारम भर्ने फेरि क्यान्सल हुने चाहिँ यो आयोगहरू विभिन्न आयोगहरू बदलिएका कारण पनि जनताहरू निराशा भएका छन्। शिवशताक्षीमा अहिलेको अवस्था चाहिँ के छ?
यो भूमि आयोगको कुरा धेरै जटिल छ, जनताहरूले पनि प्रत्यक्ष यसलाई निगरानी गरिरहनु भएको छ, यो कुरा एकदम दुर्लभ सत्य छ। हामीले पनि यो धनी पूर्जा भाग्नुपर्छ भनेर हिजो हामीले चुनावमा पनि भोट माग्दै गर्दा हामी धनी पूर्जा वितरण गर्छौँ भनेर हामीले यो कुरा पनि बोलेका पनि हौँ। यो के छ भने सरकारको स्थिरता भएन, काम धनी पूर्जाका लागि फर्म भर्नुहुन्छ, अब धनी पूर्जा बाँड्ने बेलामा काम सबै सकिन्छ, अब चाहिँ बाँडौँ है भन्न चाहिँ तयारी अवस्थामा रहँदा सरकार चाहिँ ढलिदिन्छ। ढलिदिइसकेपछि चाहिँ अब हिजो भएका गतिविधिहरू पनि त्यो ओझेलमा पर्छन्, त्यसले गर्दाखेरि किसानहरूले आशा लिएका कुराहरू निराशामा परिणत हुन्छ। रै पनि हामीले हाम्रो कार्यकालभित्र धनी पूर्जाहरूले केही बाँड्ने आशामा हामी बसेका छौँ, धेरै कुराहरू समेटेर आएका छन्, किसानहरूले सबै इन्ट्री गराइसक्नु भएको छ। अब हामी जुन सरकार आए पनि आयोग बन्ने बित्तिकै हामी एकजना वार्डमा चाहिँ धनी पूर्जा वितरण गर्ने तयारीमा बसेका छौँ।
नाप नक्साहरू सबै भइसकेको अवस्था छ,
गरिसकेका छौँ, हामीले धेरै वार्डमा गरिसकेको अवस्था छ।
अब तपाईँसँग चाहिँ धेरै ठुलो अपेक्षा महिला दिदीबहिनीहरूले राख्नु भएको थियो होइन, तपाईँको ग्रामीण इलाका त्यसै पनि अलिकति चर्चामा चल्छ शिवसताक्षी नगरपालिकामा। अब यो महिलाहरूले आफ्नो अधिकारका निम्ति, हक अधिकारका निम्ति अथवा अन्याय अत्याचारमा का पीडाहरू चाहिँ तपाईँप्रति ठुलो आशा राखेका थिए न्याय सम्पादनको लागि, यो पछिल्लो चरण चाहिँ तपाईँहरूले महिला दिदीबहिनीहरूको जीवनस्तर उकास्न र उहाँहरूलाई सही न्याय दिनको निम्ति चाहिँ कस्तो योजनाहरू अगाडि बढाउनु भएको छ र अहिलेको अवस्था के छ?
हामीले यो नगरभित्रका आम महिलाहरूलाई चाहिँ न्यायपूर्ण न्याय दिनेछौँ। हामीले उहाँहरूलाई उहाँहरूको जीवनस्तर उकास्नका लागि र उहाँलाई आत्मनिर्भरता बनाउनका लागि केही काम गरौँ भनेर चाहिँ अब यहाँ भनिएको पनि छ, आएका पनि हौँ। तर के त भन्दाखेरि यहाँ महिलाहरूलाई धेरै हामीले पहिला जनप्रतिनिधि तालिमहरू दिएर सक्षम बनाउने कुरामा अगाडि बढ्नुभएको थियो र अहिले पनि महिलाहरूलाई तालिम दिएर र चेतना दिएर अगाडि बढाउनु पर्छ भन्ने कुरामै म लागेकी छु। साथसाथै उहाँहरूको आय आर्जन कसरी बढ्छ, उहाँहरूलाई आय आर्जनका पाटामा कसरी जोड्ने भन्ने खालका कुराहरू पनि मैले सोचेर अगाडि बढेकी छु र त्यही अनुसारको अहिले हामीले सिपमूलक तालिमहरू दिएका पनि छौँ। सिपमूलक तालिममा केही महिला साथीहरूले उद्यमशीलता बन्नु भएको छ, उद्यमशीलता बनेर उहाँहरूले आफ्नै उद्यम खोलेर पनि बस्नु भएको छ, रोजगारीका पाटाहरू लिनु भएको छ भने केही चाहिँ महिलाहरू प्रशिक्षक बनेर पनि हिँड्नु भएको अवस्था पनि छ र अब हामीले महिलाहरूलाई त्यतिले मात्रै हुँदैन, अझै पनि देखिने खालको एउटा उद्यमशीलताका लागि केही गरौँ भन्न लागि परेका छौँ र आगामी आउने बजेटमा हामीले त्यस्तो महिलाहरूलाई कुन कुरा उहाँहरूलाई चाहिँ प्रभाव पर्छ, कुन कुरा चाहिँ घर बसी बसी उहाँहरूले आय आर्जन कमाउनुहुन्छ भनेर हामीले एउटा तालिम दिएका छौँ। यसपाल हामीले जस्तै झोला बुन्ने तालिममा आय आर्जन हुन्छ, जस्तै एउटा माला बनाएर एउटा खानाका मालाहरू बनाएर पनि एउटा घर बसेर चाहिँ आय आर्जनका पाटाहरू बनाउनुहुन्छ, अर्को सेनिटरी प्याडहरू पनि घरै बसेर पनि उहाँले सिलाएर फ्रेममा गर्नुहुन्छ। अब यो बजारीकरण हामीले कसरी गर्ने भन्ने कुराहरूमा हामी लागिरहेका छौँ। उहाँहरू बजारमा बजारीकरण भयो भनेदेखि हामी साडी बुनेर, ढाकाका साडी बुनेर पनि बजारीकरण गरेर आत्मनिर्भरता बन्छु भनेर उहाँहरू लाग्नु भएको छ र महिलाहरू धेरै चाहिँ पेसामा जोडिनु भएको छ अहिले।
जस्तै तपाईँले न्याय सम्पादन गरिरहँदाखेरिका चुनौतीहरू र अहिलेको न्याय सम्पादन गर्ने विधिलाई चाहिँ कसरी अवलम्बन गर्दै हुनुहुन्छ, कस्ता कस्ता खालका मुद्दाहरू अहिले चाहिँ तपाईँ समक्ष आउँछन् र सहजीकरण कसरी गर्न सकिएको छ, भनौँ अदालती प्रक्रियामा पठाउनु भन्दा अगाडि नै तपाईँहरू चाहिँ मेलमिलापको अथवा विन विनको सिद्धान्त लिनुभएको छ होइन, दुवै पक्षलाई विजयी गराउने सिद्धान्त अनुसार अगाडि बढ्नु भएको छ, शिवसताक्षीमा मुद्दाको चाप कस्तो छ र कसरी व्यवस्थित गर्दै हुनुहुन्छ?
यो मुद्दा न्याय सम्पादनमा मुद्दा आउने कुरा, न्याय चाहिँ दिने कुराहरू साथै भन्नुपर्दा यो जटिल छ। जनताहरूले चाहेका कुराहरू के छन् भने घर बसी बसी हामीले चाहिँ न्याय पाउँछौँ, स्थानीय सरकारले न्याय दिन्छ, न्याय मारे मरेको नगरपालिका होइन भनेर उहाँले सोचिरहँदाखेरि हामीले पहिला त राम्रै गरी न्याय सम्पादन गरेका थियौँ, महिनामा हप्तामा दुईचोटि हामी बस्थ्यौँ सोमबार र बिहिबार, हामी त्यही छलफलद्वारा धेरै कुराहरू छ हामीले समेटेका पनि छौँ। अब जस्तै मुद्दा उहाँहरू निवेदन लिएर आउनुहुन्छ, निवेदनमाथि हामी राख्छौँ र उहाँहरूलाई दोस्रो पक्षलाई हामी फेरि बोलाउँछौँ, त्यस पछाडि हामी छलफल गर्दाखेरि दुवै पक्षलाई जित हुने गरी उहाँहरूको भोलिसम्म दिलो पनि हुने गरी हामी उहाँहरूलाई छलफलद्वारा नै न्याय दिलाएका कुराहरू छन्। कतिपय दाजुभाइहरूका झगडा हुन्छन्, कतिपय लेना देना हुन्छन्, कतिपय नाना तामाका कुराहरू आउँछन्, सात सिमानाका कुराहरू आउँछन्, कुलो पैनीका कुराहरू आउँछन्, धेरै कुराहरू हामीले मेलमिलाप गराएर पठाएका पनि थियौँ भने अहिले हालमा चाहिँ मेरो यो कार्यकक्षामा उजुरी प्रशासक अहिले हुनुहुन्न, अहिले चाहिँ दुःख प्रसाद भन्नुपर्छ, यदि एक महिना जति भयो उहाँले हामीलाई अलिक टाइम दिनुभएको छैन, उहाँ आफै पनि बाहिर वकालत गर्न जानुहुन्छ, उहाँले पास गर्नुभएको छ, आफैले चन्द्रगढीमै बसेर हामीलाई समय दिन सक्नुभएको छैन। र एउटा के छ भने सबै नगरपालिकामा चाहिँ कानुनी चाहिँ एकजना सल्लाहकार एकजना कानुन लिँदै एउटा कोटा हुँदा हुँदै पनि हामीले ल्याउन सकेका छैनौँ कानुन अधिकृत। यसले गर्दाखेरि अलिकति काम गर्न असहज हाललाई चाहिँ भइरहेको अवस्था पनि छ। रै पनि सानातिना कुराहरूलाई चाहिँ हामीले जस्तै अब सिमानाका कुराहरू भए, पानीका कुराहरू भए, यस्ता कुराहरू चाहिँ हामी सहज ढङ्गले उहाँहरूलाई दुई तर्फलाई खुसी हुने गरी जस्तै रिसाएर आउनुहुन्छ उहाँ भरि जाँदाखेरि मिलेर गएका कुराहरू पनि छन्। एउटा चाहिँ हामीले जटिल केस यस्तो थियो, 50 वर्षसम्म उहाँहरूका नमिलेका दाजुभाइका लेना देना आउँछ भन्नका कुराहरू पनि त्यस्ता पनि हामीले भेट्यौँ। साथै दाजुभाइहरूमा अंशबन्ध नभएका उहाँ बाहिरदेखि आसाम बस्नुभएको आउँदाखेरि पनि जग्गा दिन नमानेका कुराहरू पनि थिए। ती कुराहरूलाई हामीले हाम्रै चेम्बरमा बसेर उहाँहरू साथभाइ दाजुभाइहरूको बोलचाल थिएन, त्यस पछाडि हामीले मुद्दा मिलाइसकेपछि उहाँले लेना देना पनि साथ सिमाना पनि उहाँले दिइसकेर खुसी साथ उहाँले त्यहाँ आफ्ना दुःख व्यक्त गरेर एक आपसमा हिजो तितो मिठो जे भयो बुझाबुझको कमीले चाहिँ हामी यस्तो भएछौँ भनेर हिँड्ने बेलामा अङ्कमाल गरेर उहाँहरू रुँदै दाजुभाइमा सातैजनामा अङ्कमाल गरेर हिजो जे भयो अब हामी हार्दिकता साथ जाउँ भनेर एउटा अङ्कमाल गरेर छुट्नु भएको थियो। नगरपालिकाले चाहिँ म के भन्न चाहन्छु भने यो चाहिँ उहाँहरूलाई मिलाएर ठुलो उपलब्धि पाएको कुराहरू पनि म भन्न चाहन्छु।
भनेपछि न्याय सम्पादनमा अहिलेसम्म त्यस्तो ठुलो जटिलता अथवा समस्या आएको छैन भन्न सकिन्छ?
यसलाई विशेष त धेरै न्याय सम्पादनका कामहरू वार्डले नै मिलाइरहेको छ, होइन वार्डले मिलाउन नसकेका कुराहरू मात्रै अहिले नगरमा पठाउनुहुन्छ। मूलत वार्डै धेरै दक्ष र जिम्मेवारी बनेको छ र त्यही हो, उहाँले अन्तिम कोसिस गर्दा पनि नसकेपछि मात्रै नगरपालिकामा ठोकिनुहुन्छ। नगरपालिकामा आएर पनि हामीले मेलमिलाप भएन, पहिलोचोटि दोस्रोचोटि तेस्रोचोटि हामी बस्छौँ, तेस्रोचोटिसम्म पनि मिल्न सकेन भने हामी माथि लेखेर पठाइदिन्छौँ। माथि चाहिँ अब हामीले सकेनौँ माथि जानुपर्छ भनेर धेरै मुद्दाहरू त पठाएका छैनौँ। हाम्रो नगरपालिकाबाट 3-4 चाहिँ अदालत पुग्यो होला केसहरू।
अब उपमेयरज्यू, अन्त्यमा जस्तै तपाईँहरू आएपछि वास्तवमा केही नयाँ योजनाहरू आउँछन्, अरूभन्दा फरक केही कुराहरू आउँछन्, जनताले प्रत्यक्ष महसुस गर्ने खालका चाहिँ कार्यक्रमहरू आउँछन् भन्ने खालको अपेक्षा सदैव जनताको रहन्छ तपाईँहरूसँग। चालु आर्थिक वर्ष सकियो, अब आगामी आर्थिक वर्षको लागि तपाईँहरू बजेटको तयारीमा हुनुहुन्छ, के छ नयाँ त्यस्तो नयाँ योजना अथवा जनतालाई प्रत्यक्ष देखिने गरी राहत पुग्ने गरीको योजना नयाँ कार्यक्रम के आउँदैछ आगामी आर्थिक वर्षमा?
त्यस्तो प्रत्यक्ष उहाँलाई लाभ दिने खालका त त्यस्तो छैन, हिजो जुन जुन रहे तिनीहरूलाई निरन्तरता दिनुपर्छ भनेर हामी लागिरहेका छौँ। र अहिले हामीले शिक्षा क्षेत्रलाई अलिक जोड दिएका छौँ। शिक्षा भनेको प्रत्यक्ष जनताले थाहा पाउने एउटा माध्यम पनि हुन्छ, शिक्षा क्षेत्रलाई अलिकति हामीले आकर्षणको रूपमा लिएका छौँ भनेदेखि कृषिमा पनि हामीले केही लगानी गर्नुपर्छ। जबसम्म किसानहरू शिक्षित भएर आत्मनिर्भरता बन्नुहुन्न तबसम्म हामी जनताले किसानहरूले केही राहत पाउनुहुन्न। किसानहरूलाई आत्मनिर्भरताका लागि नयाँ खालका सोच र नयाँ खालका प्रविधिहरू केही दिनुपर्छ भन्ने खालको सोचका लागि अहिले हामीले योजनाबद्ध लागेका छौँ।
हस्, अत्यन्तै व्यस्त हुनुहुन्थ्यो, व्यस्तताको बावजुद पनि समय प्रदान गर्नुभयो र शिव शताक्षीका पछिल्ला गतिविधिहरूका बारेमा जनतालाई तपाईँले जानकारी गराइदिनुभयो, समय प्रदान गर्नुभएकोमा यहाँलाई हार्दिक आभार व्यक्त गर्दछु।
यहाँलाई पनि म धेरै धेरै धन्यवाद दिन चाहन्छु। मेरा यहाँ भएका कुराहरू, हाम्रा गतिविधिहरू, शिवसत्ताक्षमा भइरहेका गतिविधिहरू आम जनताले सुन्ने मौका पाउनु भएको छ। यो मौका दिने अवसर पनि दिनुभएको छ। सिएटी नेपाललाई धेरै धेरै धन्यवाद दिन चाहन्छु।
धन्यवाद। उहाँ हुनुहुन्थ्यो शिवसताक्षी नगरपालिकाका उपमेयर नरमाया कार्की, रेडियो भिजनमा जनतासँग जनप्रतिनिधि कार्यक्रममा कुराकानी गर्दै। हस्, आजलाई जनतासँग जनप्रतिनिधि कार्यक्रम यति नै। हामी अर्को कार्यक्रममा फरक व्यक्तित्वसँगको कुराकानी लिएर उपस्थित हुने नै छौँ। त्यतिन्जेलका लागि कार्यक्रम प्रस्तुता म पुष्प बराल पनि बिदा चाहन्छु। निरन्तर खबरका लागि रेडियो भिजन सुन्दै गर्नुहोला। नमस्कार।
यो लुगा धुँदा धुँदा हात दुखेर